پھر اس کے بعد آیت نمبر 10 عزت کی باتیں ہیں. اللہ تعالیٰ نے اپنے دین میں جو عزت رکھی ہے اسی کی بات ہے کہ عزت اس کو ملے گی جو اللہ کے حکموں پر زندگی بسر کرے گا. ہائی لائٹ کریں کیا آج ہمارے معاشرے میں واقعی اللہ کی باتیں ماننے والوں کو عزت دی جاتی ہے؟ وہ مسجد تک تو دی جاتی ہے الحمدللہ, وہ ڈرائنگ روم میں اور دنیا کی زندگی کے میدان میں نہیں دی جاتی. ہم ایسے لوگوں کی رسپیکٹ بہت کرتے ہیں, بڑے نیک ہیں ماشاء اللہ, لیکن ہم خود ویسا نہیں بننا چاہتے. عزت ہم کس کی دیکھتے ہیں؟ کپڑے, گاڑی, گھر. رشتہ آ جائے ادھر ہی پتہ لگ جائے گا کہ آپ کس کو رشتہ دیتے ہیں کس کو نہیں دیتے. تو یاد رکھیے, جیسے بھی کپڑے ہیں اگر وہ انسان اللہ کے حکموں کو مان رہا ہے نا, الحمدللہ وہ باعزت ہے. یہی تقویٰ ہے کہ بندہ عزت اور ذلت کا معیار انسانوں کو بنانے کی بجائے اللہ اور اللہ کی بات کو بنانے لگے. اس آیت میں بات ہے لا الہ الا اللہ محمد رسول اللہ کی. کلمہ پڑھتے ہیں, یہ پاکیزہ کال ہے. اوپر کیسے چڑھتا ہے؟ عمل صالح اس کو لے کر جاتے ہیں. اس آیت میں بڑا خوبصورت نقطہ ہے کہ زبان سے بولے ہوئے لفظ اعمال کی سیڑھیوں سے آسمان پر چڑھتے ہیں. اس کو ہائی لائٹ کریں. دن رات جو مرضی کہتے رہیں, عمل صالح کی سیڑھی نہیں لگے گی تو وہ آسمان تک باتیں نہیں جائیں گی. زبان سے جتنی بڑی باتیں کرے کچھ فائدہ نہیں. اصل بات یہ ہے کہ جب آپ عمل سے اس کی تصدیق دیں گے, ہم زبان سے اپنے آپ کو مسلمان کہہ کر جنتی نہیں سمجھ سکتے جب تک ہمارا عمل اس کی گواہی نہ دے اور اللہ تعالیٰ کی رحمت جب تک شامل حال نہ ہو. تو باتوں سے زیادہ عمل. کہتے ہیں کہ عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی. اللہ تعالیٰ ہماری زندگیوں کو جنت والی زندگیاں بنا دے. اس کے بعد تقابل ہے, بڑی پیاری آیتیں ہیں. یہ سورت فاتح جو نا, اس میں ایسے کمپیریزن ہے, دھوپ اور چھاؤں, اندھیرا روشنی, گرمی سردی. تو یہاں اللہ تعالیٰ آیت نمبر 12 میں کیا کہتے ہیں؟ وما یستوی البحران, اور نہیں برابر دونوں دریا, حاذا عذب فرات سائغ شرابہ وحاذا ملح اجاج, یعنی ایک میٹھا پانی ہے اور ایک نمکین اور کھاری پانی ہے. کیا بتایا کہ میٹھے پانی اور کھارے پانی کی طرح انسان بھی دو طرح کے ہوتے ہیں. ایک بڑے میٹھے ہوتے ہیں, ان کا ساتھ خوشی دیتا ہے, ان کی موجودگی بندے کے دل کو مطمئن اور مسرور کر دیتی ہے. اپنے آپ سے پوچھئے, میں اپنے ساتھ بیٹھنے ساتھ رہنے والوں کے لیے میٹھی ہوں یا پھر کچھ لوگ کھٹے اور کھاری ہوتے ہیں؟ کھارا کیا ہے؟ نمک. سلام کرتے وقت بھی انسان ڈرتا ہے کہ بس اب بات آگے نہ بڑھ جائے, جہاں بیٹھیں گے چبھیں گے, جہاں بیٹھیں گے دل توڑیں گے. زبان سے بات نکلے گی تو دکھ دینے والی نکلے گی, سوچیں گے تو منفی انداز سوچیں گے. لیکن آپ دیکھیے, بعض دفعہ دونوں نیک ہو سکتے ہیں. مثلا شوہر بیوی ہیں نیک, مزاج فرق ہے, ایک میٹھا ہے تو دوسری نمکین ہے. آپ کہتے ہیں نہیں, الٹ کے, ایک میٹھی ہے تو دوسرا نمکین ہے. کیونکہ اکثر خواتین کا خیال ہے کہ ان کے ہسبینڈ نمکین ہیں یا کھارے ہیں, اور ہم بڑے میٹھے ہیں. کتنوں کا یہ خیال ہے اپنے بارے میں؟ اللہ اکبر. گھر والوں سے گواہی لینی پڑے گی. کریں کیا؟ دیکھیے, جو بھی اللہ نے بنایا, کبھی بندہ چربنے والی بھی باتیں کرے نا, خردرا غصے والا طبقہ کرے, اللہ نے اس کو ایسے ہی بنایا. دعا کرتے اگلے کے لیے کہ اللہ اس کو نہ پکڑنا. جب آپ اس حد تک بے ضرر ہو جاتے ہیں نا, بس اللہ کے پیارے ہو جاتے ہیں. کریں کیا؟ برداشت کر لیں. انسانوں کی جس دنیا میں ہم رہتے ہیں, ہر چیز ہماری مرضی کی نہیں ہوگی. انسانی زندگی میں جو لوگ آپ سے میل نہ کھاتے ہوں, جن کی طبیعت نہیں ملتی, جن کا مزاج نہیں ملتا, بس چلتے جائیں, الجھے نہیں, ٹکراؤ نہ کریں. اس کی وجہ سے انسان بہت ساری پریشانیوں سے بچ جاتا ہے. عقل مند وہ نہیں جو لوگوں سے کٹ جائے, عقل مند وہ ہے جو لوگوں کے شر کے باوجود ان سے خیر لے لے. وہی لوگ کامیاب ہوتے ہیں جو لوگوں کی نمکین باتوں اور لوگوں کے تلخ رویوں کے باوجود ان سے خیر پا لیتے ہیں. دیکھیے, کریلے کڑوے ہوتے ہیں کہ میٹھے؟ سچ بتائیں, کریلے جسم کے لیے زیادہ فائدہ مند ہیں یا میٹھے آم؟ کریلے. تو کریلوں سے آپ خیر لے لیتے ہیں. میں نے خود دیکھا ہے کریلے کا پانی نکال کر پیتے لوگوں کو, کہتے شوگر ٹھیک ہو جاتی ہے, آپ بھی کر لیں علاج. तो जब आप कड़वे करेले बड़े शौक से खाते हैं, करते क्या हैं भला, आप साथ लस्सी बना लेते हैं, रायता बना लेते हैं, तो बस यही इलाज है, कड़वे करेलों जैसे लोगों के साथ जी ले। आपकी बहादुरी है, आप कितनी कुछ चीज़ें तब्दील करेंगे। वो मरहले बड़े सख्त होते हैं, जब निकलते हैं ज़िंदगी में चीखें आ जाती हैं, मैं नहीं रह सकती, मेरा गुजारा नहीं है, बस बस ठीक है, फिर जुरत लाइए, फिर आप वो सारी चीज़ों को फेस करने के लिए तैयार रहिए, उस वक्त हम फिर डाउन हो जाते हैं। तो हमेशा याद रखिए, जो आपके नसीब में अल्लाह ने दे दिया ना, बस चुप कर जाए, उसको सही कर लें, मीठा कर लें। आप देखिए, लोग करेलों को नमक लगा लगा के सारा उसका असर निकाल के वो छिलके खा जाते हैं बाद में फजूल। एक दिन मैंने मासी को देखा, तो वो करेलों को पहले उसने छीला, फिर उसमें नमक डाल के फिर उसको मल रही। मैंने कहा, माँ आप ये क्या कर रही हैं? कहती है, इन्हें कुड़ान गला रही हैं। मैं कहते, तुम इन्हें छिलके पकाने हैं, पानी का की कर सो? कहते, सुट दा से देखे ज़रा, खैर सारी निकल गई गटर में और आपको फोके करेले खिला दिए उन्होंने। गलत है, पानी ही ना लगाएं करेले को, और वो करेला ही क्या जो कड़वा ना हो। आप मीठे हाथों से पकाएंगे, वो करेले भी मीठे हो जाएंगे। ज़िंदगी में ये सबक सीखें, लोगों की खैर लें। ज़िंदगी में आपको हर बंदे की ज़रूरत है। देखिए, अबू बकर और उमर की शख्सियत में ज़मीन आसमान का फ़र्क था, पर अल्लाह को पता था कि इस्लाम को और नबी सल्लल्लाहु अलैहि वसल्लम को अबू बकर की भी ज़रूरत है और उमर की भी ज़रूरत है। उमर से सख्त काम ले लिए, अबू बकर से नरम काम ले लिए। तो आपके इर्द गिर्द जो सख्त और कड़वे कुरेले लोग हैं, उनको कुछ कामों में लगा दिया करें। ज़िंदगी में लोगों से डील करना सीखें, ये बहुत बड़ा गुण है। आप हर मैदान में इंशाल्लाह जीतेंगे अल्लाह के हुक्म से, क्योंकि हर जगह हर तरह के लोग हैं। अच्छा, कड़वा नहीं रहा, आप कहते हैं मैंने नहीं रहना, निकाल दें ज़िंदगी से, अगला खट्टा मिल जाएगा, अब क्या करेंगे? कड़वे का तो इलाज है चीनी डाल के मीठा करें, खट्टे को कैसे मीठा करेंगे आप? तो कहीं ना कहीं से तो आजमाई जाना है, तो फिर वही बेहतर है जो मिल गया। उसके बाद देखिए, आयत नंबर 12 में एक और सबक है, कश्तियों की बात है। वतर अलफुल कफ़ी ही मवाखिर, हमारे लिए बहुत बड़ा सबक है कि कश्ती पानी को चीरती हुई चलती है। तो ये कैसे हो सकता है कि आपके आंसू किसी के दिल को ना चीरें? अपने अंदर तड़प पैदा करें, तलब पैदा करें, तकवा पैदा करें। जितना आपके अंदर तकवा पैदा होगा, उतना ही ज़्यादा आपके बच्चे आपकी बात सुनेंगे, उतना ही आपका शौहर आपकी बात ज़्यादा मानेगा, आपकी बीवी आपकी बात मानेगी। हम अल्लाह की नहीं मानते तो लोग हमारी नहीं मानते, ये हाईलाइट कर लें, जुमला जेम है। हम अल्लाह की नहीं मानते, लोग हमारी नहीं मानते। कभी कोई आपकी ना माने तो सोचा करें कि इससे पहले मैंने अल्लाह की क्या ना मानी। इसी तरह अगली ही आयत में रात का दिन में ढलना और दिन का रात में ढलना हमारे लिए एक बहुत बड़ा सबक है। अगर आप देखें तो पूरी कायनात हमारे लिए सबक है, ये कायनात एक उस्ताद है हमारे लिए। अंधेरा आहिस्ता आहिस्ता जाता है, रोशनी आहिस्ता आहिस्ता आती है। ज़िंदगी के सफ़र में भी यही असूल है, एकदम अगर आप कोई तब्दीली लाना चाहें तो गाड़ी को उल्टा देंगे। 100 की स्पीड पे चलती गाड़ी को हैंड ब्रेक लगाएं तो क्या होता, गाड़ी उलट जाती है। तकवा भी असल में यही है कि इंसान गुनाहों की ज़िंदगी को यूं छोड़े आहिस्ता आहिस्ता, ये नहीं कि अब जान के ढीले हो जाए, ये मुराद नहीं है। अंधेरी रात से निकलते निकलते उजाले में आए, आंखें खोले, फिर एक वक्त आएगा कि 12 बजे का वक्त होगा, सूरज चमकने लगेगा, आप हिदायत का सूरज बन चुके होंगे। लेकिन इससे पीछे पलटने वाले लोग भी ख़तरे में हैं। अच्छी भली हिदायत होती है, पूरा कुरान पढ़ लिया, पूरी बात समझ में आ गई, अमल शुरू कर दिया, लेकिन ये बड़ी खौफनाक बात है, डराने वाली बात है, इसको हाईलाइट कर ले। लोग कितना आगे चले जाते हैं कुरान में, आपको पता है, अमल भी। मैंने 18-18 पारे पढ़ के भी लोगों को गिरते देखा है, और ऐसा गिरते हैं दोबारा कभी कुरान नहीं हाथ में आया उनके। देखिए ना, कुछ सीढ़ी पे चढ़े, पहली दूसरी सीढ़ी से गिरेगा थोड़ी चोट आएगी, पांचवी छठी पे गिरेगा हो सकता है थोड़ी सी चोट आ जाए, और अगर कोई दसवीं सीढ़ी से गिरेगा तो हो सकता है हड्डी टूट जाए। ये दुआ किया करे कि अल्लाह इस कुरान की सीढ़ी से पाँव नीचे ना जाए, वरना फिर और ही ज़्यादा पीछे। आप अंधेरे से रोशनी में आए, आपकी आँखें ही चुंधियाती हैं, बाहर बहुत रोशनी है, आप कमरे में आए आपको नज़र ही कुछ नहीं आएगा, अंदर बैठे लोग कह रहे हैं ठीक है ठीक है, आप कहते मुझे अंधेरा दिख रहा। तो हिदायत के बाद गुमराही आँखों को चुंधिया देती है, ये कभी ना अल्लाह किसी को दे। बाज़ दफ़ा हुआ कि अमल शुरू कर दिया लेकिन कोई ऐसा मुहर्रिक, मुहर्रिक मीन मोटिवेटर, कोई रीज़न ऐसी हुई कि इसकी वजह से फिर अंधेरों में चले गए। क्या मैं कुछ नहीं बस इतना ही करूँगा, तो आप देखें कि जोहर के वक्त से लेकर मगरिब के वक्त तक अंधेरे के कितने ही शेड्स आते हैं और आहिस्ता आहिस्ता फिर अंधेरी रात हो जाती है और इंसान के दिल पर मोहर लग जाती है। इसलिए अगर आपकी ज़िंदगी में हिदायत का कोई सूरज चमक चुका तो इसको ज़ाया ना करें, चमक चुका है, नियतें कर लें, इरादे कर लें, वरना ऐसा ना हो जो ही इससे दूर हों तो अंधेरी रात के अंधेरों में ऐसे खो जाएं कि दूर तक कोई रोशनी ना दिखे। अब खौफ शुरू हो गया है 22वें पारे पे आके कि इस कुरान के सफ़र के मुकम्मल होने के बाद क्या करेंगे, कितनों को ये खौफ है। दौरे कुरान में अक्सर हमें 20वें पारे 22वें पारे के बाद स्टूडेंट्स के मैसेज आने शुरू हो जाते हैं, हाय अब हम इसके बाद क्या करेंगे। आप लोगों में से भी किसी ने गवाही दी थी कि वो कह रहे हैं हाँ ये कोर्स ख़त्म हो जाएगा तो हम इसके बाद क्या करेंगे, अगला कोर्स ले लें, सीधी सी बात है, ये कभी नहीं ख़त्म होगा। आप एक दफ़ा रोशनी देख चुके हैं, अब आपको चैन नहीं पड़ेगा, ये आप अपने लिए लिख लें। एक ज़िंदगी वो होती है जो कुरान को समझने से पहले हम गुजार रहे होते हैं, वो भी अंधेरा होता है, लेकिन जब हिदायत के बाद गुमराही की तरफ आते हैं तो वो बहुत ज़्यादा तकलीफ़देह होती है। इससे अल्लाह ताला की पनाह मांगनी चाहिए और अल्लाह से ऐसी आँख मांगनी है जो नेकियों के मौके ढूँढे। हम में से बहुत सों का हाल क्या है कि वो बड़ी बड़ी नेकियों के लिए तरसते हैं, कहते हैं हाय अल्लाह खाना काबा ले जाए, काबा को देखना है, बार बार कहते हैं, मगर हई आलसलाह की आवाज़ पर नमाज नहीं पढ़ते। आप ज़रा अपने हस्बैंड या बेटे भाई शोहर जो भी नमाज के लिए जाते हैं मस्जिद, उनसे पूछा करें, मैं ज़रूर पूछती हूँ, आप भी पूछें, मस्जिद में कितने लोग थे। फजर से लेके ईशा तक डिफरेंट फिगर्स मिलेंगे आपको। हालांकि आप देखिए कि पाकिस्तान जैसा मुल्क 95 या 98% मुस्लिम्स, ये मस्जिदें भर जानी चाहिए कि नहीं। चलें दिन में मर्द बाज़ारों में होते हैं तो बाज़ार में जो मस्जिदें हैं उनके तो बाहर रोड पर लोग खड़े हों, सारे नहीं जाते। एक सिंपल सा क्राइटेरियन दूं, जुमे की नमाज, जुमे को जितने लोग आते हैं वो वहीं होते हैं ना, तो उसी दिन की असर पे किधर चले जाते हैं। और किसी दिन ज़रा अपने मियाँ से कहेगा जुमे के दिन फजर की नमाज में कितने थे, ये भी एक पता नहीं कहाँ से दीन निकल आया कि जुम्मा ज़रूर पढ़ना है बाकी छोड़ दो। तो ये चीज़ तकवा की कमी की दलील है। हमें से बहुत सों का हाल यही होता है, बड़ी नेकियों के लिए तरसते हैं, खाना काबा जाने के लिए, लेकिन मस्जिद की नमाज के लिए नहीं उठते। रोज़े की जालियों को चूमने की बड़ी ख्वाहिश है लेकिन सुन्नतें इनको अच्छी नहीं लगती, तो अल्लाह से दुआ करते हैं कि अल्लाह हमको नेकियां दिखा। एक कागज़ उठाकर कूड़ेदान यानी ट्रैश कैन में फेंक देना, ये भी नेकी है। एक कुर्सी को सीधा कर देना, ये भी नेकी है। किसी को मुस्कुरा कर देख लेना, ये भी नेकी है। किसी को अपनी ईज़ा से बचा लेना, ये भी नेकी है। हज़रत अबू बकर और उमर का हाल क्या था, हर वक़्त नेकियों के मुकाबले में रहते थे, तकाबुल करते थे। ख़ास तौर पर हज़रत उमर मौाक़े ढूंढ रहे होते थे कि मैं अबू बकर से पहले ये नेकी कर लूँ, और ये अच्छी बात है कि नेकियों में रग़बत करनी चाहिए। इसलिए अल्लाह के नबी ने फरमाया कि ऊपर वाले को देखो, अपने से ज़्यादा अच्छे काम करने वालों को देखो, और दुनिया के मामले में अपने से नीचे वालों को देखो। लेकिन हमारा हाल दूसरा है, दुनिया के मामले में लोगों के घरों और गाड़ियों को देख कर आहें भरते हैं, और नेकियों के मामले में सबसे कम नेकियां करने वाले शख्स को देखकर कहते हैं फलां से तो अच्छा हो ना, कहते हैं लोग उससे तो अच्छी हो ना। अल्लाह हमें नेकियों में ऊपर से देखने वालों की तौफीक दे। आयत 29 और 30 में एक तिजारत है, बड़ी ही खूबसूरत आयत है, इस पर एक्स्ट्रा दर्स भी मौजूद हैं, अगर कभी आपने सुनना हो तो सुन सकते हैं। एक तिजारत है, और वो तिजारत भी कैसी तिजारत है कि जो कभी नुकसान नहीं देगी, तिजारतन लन तबूर, ऐसी तिजारत जिसमें 100% नफ़ा है। दुनिया में ऐसी तिजारत जिसमें नुकसान का अंदेशा ना हो इसको सूद कहते हैं। दुनिया में अल्लाह ताला अपनी बात को पेश करते हैं इंसानों के सामने, जो मान जाते हैं इनकी आखिरत संवर जाती है। اس میں کوئی بھی خسارہ نہیں ہوگا. اللہ تعالیٰ کہتے ہیں شرط یہ ہے کہ وہ کام کر لو جس کا میں نے تمہیں حکم دیا ہے. اور اصل بات یہ ہے کہ وہ بخشنے والا قدردان ہے, وہ پورا فضل دیتا ہے, وہ بڑی قدردانی کرتا ہے. کوئی ایک کھجور بھی اللہ کے راستے میں دیتا ہے, اللہ تعالیٰ بعض دفعہ کھجوروں کا پورا درخت بھی دے سکتا ہے. اصل بات یہ ہے کہ انسان کس نیت اور کس ارادے سے کرتا ہے. اللہ ہماری تجارتوں کو نفع والی کر دے, ہم اپنی زندگی کو ضائع نہ کر دیں. پھر آیت 32 میں مسلمانوں کی بات ہے. اللہ تعالیٰ نے سارے نبیوں سے گزارتے گزارتے محمد رسول اللہ صلی اللہ علیہ وسلم کی امت میں سے مسلمانوں کو پیدا کیا, کتاب ملی, نبی آئے, آپ نے اپنی بات بتائی, سب کچھ کیا, اور اس کے بعد خیر القرون گزرتے گئے. اور اس کے بعد کیا ہوا, عام انسانوں کا دور آ گیا اور کتاب کی وراثت عام لوگوں کے ہاتھ میں آ گئی. اتنے لوگوں میں سے اللہ نے مسلمانوں کو چنا. میں اکثر یہ آیات جب بھی کوئی کانوکیشن یا گریجویشن ہے تب پڑھتی ہوں, جب لوگ قرآن پورا کرتے ہیں. اب کیا کرنا ہے, کیونکہ ان آیتوں میں تین گروہ ہیں, امت مسلمہ کو چنا اللہ نے انسانوں میں سے, ثم اورثنا الکتاب الذین اصطفینا من عبادنا, لیکن اب ان چنے ہوئے مسلمانوں کے پھر تین گروہ ہو گئے, فمنہم ظالم لنفسہ ومنہم مقتصد ومنہم سابق بالخیرات. یعنی کچھ تو حلال حرام کا بھی فرق نہیں کر رہے, کچھ حرام سے تو بچے ہوئے ہیں لیکن بہت بھاگ کے نیکیاں نہیں کر رہے, اور کچھ ایسے ہیں کہ جو الحمدللہ بھاگ بھاگ کے نیکیاں کر رہے ہیں. کبھی غور کیجئے, ہم چنے ہوئے لوگ ہیں. آج کے مسلمان کو دیکھ کر لگتا ہے کہ یہ چنے ہوئے لوگ ہیں؟ سچ بتائیے, ان کے جو حالات ہیں وہ بڑے لوگ ہوتے ہیں, ان کو اپنی عزت کا بڑا پاس ہوتا ہے. آج کے مسلمان کو اپنی عزت کا پاس ہے؟ کہیں دھوکہ کرتے, ملاوٹ کرتے, جعلی کاغذات بناتے ہوئے, جھوٹی درخواست دیتے ہوئے کبھی سوچتے ہیں کہ میں کیا کر رہی ہوں؟ چنے ہوئوں کی پھر تین قسمیں, کوئی تو اپنے نفس پر ظلم کرنے والا, یہ کون ہے جو فرائض کو بھی ادا نہیں کرتا, نہ نماز, نہ روزہ, نہ حج, نہ زکوٰۃ, بس یہ پتا ہے کہ میں مسلمان ہوں. یہ پہلا درجہ ہے, ظلم کیا اس نے اپنے اوپر, نفس کو جہنم کے قابل کر دیا. اور کچھ میانہ رو, میڈیم, میڈیوکرز, درمیانے, یہ کون ہے جو فرائض کی ادائیگی کرتا ہے اور اس کے ساتھ ساتھ کچھ سنتوں کو بھی ادا کرتا ہے؟ آپ کہہ سکتے ہیں کہ صرف حلال کے پیچھے نہیں جاتا بلکہ مشتبہ سے بھی بچتا ہے. یہ درمیانے درجے کا ہے, کچھ نیکیاں, کچھ بدیاں, کچھ حکم مان لیے, کچھ نہیں, اور کچھ اللہ کے حکم سے نیکیوں میں آگے بڑھنے والے. یہ ہے وہ بندہ جو تقویٰ کے اعلیٰ مقام پر ہے, کتنی نیکیاں کر کے بھی نہیں تھکتا اور پھر بھی روتا ہے کہ اللہ تو نے قبول کی یا نہیں. حضرت عبی بن کعب سے عمر نے پوچھا تھا کہ تقویٰ کیا ہے, کہنے لگے کبھی تم ایسی جگہ سے نہیں گزرے جہاں دونوں طرف کانٹوں والی شاخیں ہوں, جھاڑیاں ہوں؟ کہا بہت دفعہ گزریں. کہا وہاں سے کیسے گزرتے ہو؟ کہا میں کپڑے سمیٹ کر وہاں سے جاتا ہوں کہ میرے کپڑے کانٹوں سے نہ الجھیں, نپے تلے قدم رکھتا ہوں کہ بس آگے جاؤں گا. تو کہا یہی تقویٰ ہے, ذاکا تقویٰ. زندگی کے جس سفر میں میں اور آپ چل رہے ہیں, اتنے گناہوں کے کانٹے یا جن کو پرکشش کہتے ہیں, اصل میں وہ گناہوں کے کانٹے ہیں. ان آیت کو پڑھتے وقت اپنا محاسبہ کیجئے کہ میں ان تین گروہوں میں سے کن میں سے ہوں. بعض وہ ہوتے ہیں جو ہرابل دستہ بنتے ہیں, یعنی پائنیئرز, نیکیاں شروع کرتے ہیں, پہل کرتے ہیں نیکی کرنے کے. اور بعض وہ ہوتے ہیں جو سب کو دیکھ رہے ہوتے ہیں, کہتے ہیں پہلے سب کر لے, میں بعد میں کروں گی. ہم ہر چیز میں آگے بڑھنا چاہتے ہیں اور نیکیوں میں سب سے پیچھے رہتے ہیں. کس دن جاتے ہیں سیل کی چیزیں خریدنے؟ آخری دن, پہلے دن جس سے سیل لگی بھاگو تاکہ اچھے اچھے پرنٹس ہم لے جائیں. اور جب قرآن کی بات تو کہتے ہیں بتانا ختم کس دن ہو رہا ہے, اس دن چلیں گے, دعا میں شامل ہو جائیں گے. تو جن کو ختم پہ بلانا ہے ان کو ابھی سے بلانا شروع کر دیں. منزل پر وہی پہنچتے ہیں جو اپنے آپ کو اللہ کے حوالے کر کے نیکیوں کی طرف بھاگتے ہیں. اللہ سے دعا ہے کہ اللہ ہمیں ایسے لوگوں میں کر دے, آمین. تقویٰ کا ایک اور زاویہ ہے, اور وہ کیا ہے؟ تقویٰ کیا چیز ہے؟ ایک انرجی ہے, طاقت, انرجی ڈرنک. مثال کے طور پر تین چار خواتین بیٹھی ہیں تو کیا ہر ایک کے اندر کا سسٹم ایک جیسا ہوتا ہے؟ ہم سب کا اندر ایک ہے نا. ہو سکتا ہے کہ ایک دل کی مریضہ ہو, ایک ایسی ہو جس کے معدے میں تکلیف ہو, کسی کے پاؤں میں درد ہو, اور ایک بالکل صحت مند ہو. آپ جب ان کو ایک ہی کام کرنے کو دیں گے تو کیا وہ سب ایک ہی رفتار سے کریں گی؟ بتائیے, نہیں. مختلف رفتار سے کریں گی نا، بالکل اسی طرح ہر بندے کے تقویٰ کا لیول مختلف ہے. اللہ نے کوئی ڈیڈ لائن نہیں دے دی کہ یہ تقویٰ ہے اور اس کے اندر متقی ہے اور اس کے اندر متقی نہیں. کسی کی دولت زیادہ ہے تو اس کا تقویٰ اور ہوگا، کوئی غریب ہے تو اس کا تقویٰ اور ہوگا. کوئی اگر اچھی اور قیمتی 10 جوڑے بھی بنا لیتا ہے تو وہ پھر بھی متقی رہے گا، کیونکہ وہ 20 بنا سکتا تھا. اس نے 10 ایسے ہی نہیں بنائے کہ چھوڑو بہت ہو گئے، اور کوئی 2 جوڑوں سے زیادہ 3 بنا کر بھی غیر متقی ہو جائے گا، کیونکہ وہ 3 بھی اس نے قرض لے کر ادھار پر بنائے. اصل بات کیا ہے کہ ہر بندہ اپنے تقوی کو خود جانتا ہے. آپ لوگوں کے کپڑے اور زیورات کو دیکھ کر ان کے تقوی کو نہیں پہچان سکتے. اصل بات یہ ہے کہ اپنا تقوی خود ڈھونڈے. آپ دیکھیے پارا تو پورا ہونے لگا نا، سورت یاسین کی چند آیتیں ہی ہیں، لیکن آپ اور میں ذرا اس کے پورا ہونے سے پہلے اپنے تقوی کے معیار کو سیٹ کر لیں. میرا تقوی کہاں چھپا ہوا ہے؟ یہ نہ دیکھیں کہ کیا کر رہی ہوں، یہ دیکھیں کہ کیا اور کر سکتی ہوں. یہ نوٹ کریے، یہ ہے تقوی. جو اچھا کام کر رہے ہیں وہ کر رہے ہیں، کہیں اس سے زیادہ اچھا کر سکتے اور نہیں کرتے تو وہ گناہگار ہوتے ہیں، اور کچھ نہیں کر پاتے وہ نہ بھی کر کے اپنے آپ کو اللہ کی نظروں میں معذور سمجھتے ہیں. سوچنے کی بات ہے، آپ کو جتنا خود اپنا پتہ ہے نا، کسی دوسرے کو نہیں پتہ. اسی طرح آیت 35 میں جنت کا تذکرہ کیا گیا. آپ دیکھیں کبھی کبھی ہم تھکنے لگتے ہیں، خاص طور پر رمضان کے عشرے میں، یا آج کل کہہ لیجئے کہ اب آخری پاروں کے شروع ہونے میں کچھ کمزوریاں آنے لگتی ہیں. ویسے ہی شیطان مضبوط ہوتا ہے، رسیاں تڑوا رہا ہوتا ہے، بعض لوگ تھکنے لگتے ہیں. تو اللہ تعالیٰ اس آیت میں کہتے ہیں غم نہ کرو، چند دن کی بات ہے، بہت آرام کرو گے، اس دنیا میں محنت کر لو. حدیث میں آتا ہے کہ جب جنتی جنت اور جہنمی جہنم میں جائیں گے تو موت کو لایا جائے گا اور اسے جنت اور جہنم کے درمیان ذبح کر دیا جائے گا. پھر ایک پکارنے والا پکار کر کہے گا کہ اے جنت والو اب موت نہیں، اے جہنم والو اب موت نہیں. یہ سن کر جنتی خوش ہو جائیں گے اور جہنمی پریشان ہو جائیں گے. جنتی بے حد خوش ہوں گے کہ آج کے بعد موت نہیں آنی، ہمیشہ کے لیے ادھر ہیں. اور اس اعلان کے بعد جہنمی غم سے نڈھال ہو کر کہیں گے ہائے، اس کے بعد ہمیں موت نہیں آنی. پھر اسی طرح آیت 36 اور 37 جہنمیوں کے حالات ہیں. ایک روایت کا خلاصہ، اللہ تعالیٰ نے اس آدمی کے عذر کے سلسلے میں حجت تمام کر دی جس کی موت کو مؤخر کیا، حتیٰ کہ وہ 60 سال یعنی 60s کی عمر کو پہنچ گیا. آپ میں سے جو بھی 60s کے قریب ہیں ان کے لیے یہ ڈرنے کا مقام ہے. جب موقع زیادہ ہو اور پھر بھی اپنا کام نہ کریں تو غصہ زیادہ آتا ہے. تو لمبی عمر جہاں نعمت ہے وہاں اللہ کی طرف سے ایک پکڑ کا ذریعہ بھی بنے گی. اگر ہمارا دل عمر کے بڑھتے بڑھتے نیکیوں کی طرف نہ بڑھا، عمر بڑھی اور تقوی نہ بڑھا تو پکڑے جائیں گے. عمر بڑھی اور گناہوں کا شوق کم نہ ہوا تو بھی پکڑے جائیں گے. ہر ایک اپنا جائزہ خود لے سکتا ہے. کئی لوگ بڑھاپے میں بھی گناہ نہیں چھوڑتے. اس کے تحت 39 سے 41 تک شرک کے بارے میں بتایا گیا. انسان کی زندگی میں شرک کی کوئی گنجائش نہیں، کوئی اس کی نقلی اور عقلی دلیل نہیں ملتی. انسان اس کو سامنے رکھتے ہوئے شرک کرے، یعنی شرک کی تو کوئی گنجائش ہی نہیں ہے دنیا میں. اس صورت میں بہت ساری چیزیں تقوی کے ناطے سے ملتی ہیں. اللہ سے دعا ہے کہ وہ ہمارے لیے ان باتوں کو پڑھ کر عمل کرنا آسان کر دے. بس آخر میں سورت یاسین کی چند آیات ہیں. سورت یاسین شروع ہوتی ہے، یہ قرآن پاک کا سب سے زیادہ پڑھے جانے والا حصہ ہے. لوگوں کی محبت بھی اس سے بہت ہے. کئی لوگ اس کو منمانے طریقوں سے پڑھتے ہیں، کئی کئی مبینوں کے ساتھ اور کئی آگے پیچھے کر کے پڑھتے ہیں. سورت یاسین کی شروع کی آیات سے معلوم ہو رہا ہے کہ جو قومیں ہدایت سے دور ہوتی ہیں وہ غافل ہو جاتی. اس کو ہائی لائٹ کر لیں. ہم سب کو اپنے باپ دادا کا تصور کرنا چاہیے ان آیات کو پڑھتے وقت. آج علم آسان ہو گیا، حاصل کرنا بھی، لینا بھی اور دینا بھی. کل کے دور میں ایسا نہیں تھا. اگر ہمارے باپ دادا آبا اجداد میں سے اگر کسی نے کوئی غلط کام بھولے سے کیا، بھول پن سے کیا، تو علم نہیں تھا، وہاں تک نہیں پہنچا. تو اگر آج ایک انسان اس کام کو ان کا نام لے کر کرتا ہے تو اس شخص کے بارے میں اللہ تعالیٰ آیت 7 سے اگلی آیات میں بیان کرتے ہیں. اس سے پتہ چلا کہ تعصب کی دیواریں، اس کو ہائی لائٹ کریں. تعصب کی دیواریں جب انسان اپنے آگے پیچھے کھڑی کر لیتا ہے تو باپ دادا کا نام لے لے کر غلط چیزیں کرتا رہتا ہے اور یہ نہیں سوچتا کہ ان تک تو علم نہیں پہنچا تھا، مجھ تک تو پہنچ گیا۔ اللہ کے نبی کے مقابلے پر جو لوگ تھے وہ شرک تک کرتے تھے اور اس کو عین عبادت سمجھتے تھے۔ جب روکا جاتا تو کہتے کیا ہمارے باپ دادا جاہل تھے، غافل تھے۔ اب اللہ کے نبی یہ بات کہتے ہیں تو ہو سکتا ہے کہ لوگوں کو غصہ آتا، جیسے آج اگر کوئی کسی کو کہے کہ آپ کے باپ دادا گمراہ ہیں تو تکلیف ہوگی، غصہ آئے گا۔ تو اللہ نے خود ہی اپنے اوپر یہ بات لے لی کہ وہ تو غفلت میں تھے بیچارے، اور غفلت سے مراد ان تک دین نہیں پہنچا۔ ہمارے لیے آیتوں میں عمل کی بات کیا کہ صرف تعصب کی وجہ سے حق کو نہیں جھٹلانا۔ دیکھیے بندہ اپنے پاؤں پہ خود کلہاڑی مارتا ہے۔ کئی لوگ صرف اس لیے قرآن کلاسز میں نہیں آتے کیونکہ ہم نے کبھی یہ باتیں پہلے نہیں سنی۔ تو یہ تھا 22 پارا جو ہم نے دیکھا تقویٰ کی روشنی میں۔ یہ دعا کیجئے کہ اللہ تعالی ہمارے دل کو کھول دے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔